रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। हिजो 3168 जनामा कोरोना संक्रमण निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना भाइरस संक्रमण निको हुनेको कुल संख्या 1,18,843 पुगेको मन्त्रालयले जनाएको छ। तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर 74.1% रहेको छ। कोरोना भाइरसबाट हिजो थप 570 जना संक्रमित भएका छन्। हिजो 2725 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 211 जना महिला तथा 329 जना पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो काठमाडौँ उपत्यकामा मात्रै 252 जना संक्रमित थपिएका छन्। काठमाडौँमा 225, ललितपुरमा 23 र भक्तपुरमा 23 जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हाल 1,60,400 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर 40,681 जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित मध्ये काठमाडौँमा 16,958 जना, ललितपुरमा 2,434 जना र भक्तपुरमा 1,194 जना गरी काठमाडौँ उपत्यकामा मात्रै 20,586 जना रहेको मन्त्रालयले जनाएको छ। कोरोना भाइरसबाट हिजो थप 14 जनाको मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको संख्या 876 पुगेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पर्वतको जलजला गाउँपालिकामा कोरोनाको संक्रमणको स्थिति पत्ता लगाउन एक घरमा एकजनाको परीक्षण गर्न शुरू गरिएको छ। हिजैबाट जलजला गाउँपालिकाले गाउँ गाउँमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउनका लागि स्वाब संकलन गर्न थालेको हो। हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाकोट गाउँपालिकाले 5 दिनका लागि आफ्ना गाउँपालिकासँग जोड़िएका सबै नाका बन्द गरेको छ। गाउँपालिकाको निर्णय अनुसार कोरोना जोखिम बढ़ेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिनुभयो। पालिकाले बाजुरा जिल्लाको कवाड़ी नाका, मुगुको तीर्थसैनबाट ताजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य 5 नाका बन्द गरेको हो। हुम्लामा 9 जनामा कोरोना संक्रमण देखिएको छ। बड़ा दशैं अन्तर्गत आज आश्विन शुक्ल पक्ष द्वादशी तिथि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ। विजयादशमीका दिन शुरू भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाले यस वर्ष कोरोना महामारीका कारण दशैंका बेला गरिने शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम नगर्ने जनाएको छ। एक विज्ञप्ति जारी गरी नेकपाले विगतमा गर्दै आएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम स्थगित गरिएको जनाएको हो। नेपाली कांग्रेसले यसअघि नै चियापान कार्यक्रम स्थगित गरिसकेको छ। प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे यही कार्तिक 19 गते नेपाल भ्रमणमा आउनुहुने भएको छ। 3 दिवसीय भ्रमणका लागि आउनुहुने सेनाध्यक्ष नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोह बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुनेछ भने प्रधानमन्त्रीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम भएको नेपाली सेनाले जनाएको छ। सिराहाको नरहा गाउँपालिकाका एकै परिवारका 2 दाजु भाइको पोखरीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा नरहा गाउँपालिका 3 खुरियाका गुलजार शेखका छोरा 10 वर्षीय अन्जार र 8 वर्षीय इहसान छन्। सोमबारदेखि बेपत्ता दुवैको शव गाउँदेखि करिब 700 मिटर पश्चिममा रहेको पोखरीमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्सेयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवालले जानकारी दिनुभयो। माछा मार्ने वा नुहाउने क्रममा पोखरीमा पसेका उनीहरूको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको अनुमान छ। बर्दियाको मधुबन नगरपालिका वडा नम्बर 3 बाघको आक्रमणमा परि 2 जनाको मृत्यु भएको छ। आक्रमणमा परि बर्दिया मधुबन 3 27 वर्षीय दिनेश थारू र 26 वर्षीय रमेश चौधरीको मृत्यु भएको हो। धनुराको बेलझुण्डी सामुदायिक वनमा बाख्रा चराउन गएका थारूहरू घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुक्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनी गरिने बताउनु भएको छ। हिजो कञ्चनपुरको महाकाली नगरपालिका 1 सुक्खा बन्दरगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्नुहुँदै उहाँले सरकारले प्राथमिकताका साथ बन्दरगाह निर्माणको कामलाई अगाडि बढ़ाउने बताउनुभयो। वाणिज्य सचिवको नेतृत्वको टोलीले वस्तुस्थिति बुझेर प्रक्रिया शुरू गर्ने उहाँले जानकारी दिनुभयो। सुक्खा बन्दरगाहका लागि भारतले गढ़ीगोट क्षेत्रमा सर्भेको काम शुरू गरेको जनाइएको छ। मन्त्रालयको प्राविधिक टोलीले कार्तिक 16 गतेदेखि काम शुरू गर्ने जनाइएको छ। आर्थिक रूपमा विपन्न र लोपन्मुख जातिका लागि दाङ जिल्लामा संचालित जनता आवास कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका 267 घर चालू आर्थिक वर्षमा निर्माण गरिने भएको छ। शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका प्रमुख अनन्त कुमार देवका अनुसार कार्यक्रम अन्तर्गत रोल्पामा 112, प्युठानमा 110 र पूर्वी रूकुममा 46 घर निर्माण गरिने भएको हो। चालू आर्थिक वर्षमा यी चार जिल्लामा थप 65 घर निर्माणका लागि छनौट भएका छन्। सरकारले जनता आवास कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दलित समुदायका अति विपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ। घर निर्माणका लागि प्रत्येक परिवारले 4 किस्तामा 3,32,500 अनुदान पाउनेछन्। बाराको जितपुर सिमरा उपमहानगरपालिकाको छाता पिपरामा रहेको कोहिनूर टेक्सटाइल मिलमा हिजो आगलागी भएको छ। आगलागीबाट 1 करोड़को क्षति भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो। हिजो भएको आगलागी जितपुर सिमरा उपमहानगरपालिका र बीरगंज महानगरपालिकाको दमकल नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा करिब 45 मिनटको प्रयासमा नियन्त्रणमा लिएको थियो। कपड़ा उद्योगमा वेल्डिङ गर्दा भूसमा आगो सल्किएर उद्योगभर आगो फैलिएको डीएसपी श्रेष्ठले बताउनुभयो। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लाका 1 नगरपालिका सहित 8 स्थानीय तहमा 15,251 बेरोजगार सूचीकृत भएका छन्। आर्थिक वर्ष 2077-78 लागि जुम्लाका 8 स्थानीय तहमा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका हुन्। सरकारले गत साउन 8 गतेदेखि भदौ 7 गतेसम्म आफू स्थायी बसोबास गर्ने स्थानीय तहको ओडामा गएर इच्छुक 18-59 वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो। तोकिएको समय अवधिभित्र फारम भरेका व्यक्तिमाथि ओडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएका व्यक्तिलाई सूचीमा सूचीकृत गरिएको हिमा गाउँपालिका रोजगार संयोजक दिपेन्द्र पौडेलले जानकारी दिनुभयो। सूचीकृत बेरोजगारलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम 100 दिन काममा लगाइने कनका सुन्दरी गाउँपालिकाका रोजगार संयोजक हंसराज नेउपानेले बताउनुभयो। भूकम्पले क्षति भएका स्याङ्जाका 351 विद्यालय भवन निर्माण भएको छन्। 2072 भूकम्पमा क्षतिग्रस्त जिल्लाका 351 विद्यालय भवन निर्माण सम्पन्न भएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई स्याङ्जाका प्रमुख रामप्रसाद आचार्यले बताउनुभयो। स्याङ्जामा 4 भवन साउदी सरकारको अनुदानमा निर्माण भएका छन् भने बाँकी सबै प्राधिकरण मार्फत बनेका हुन्। प्राधिकरण मार्फत विद्यालय भवनहरू निर्माण तथा मरमतसँगै आवश्यकताका आधारमा शौचालय निर्माण र खानेपानीको व्यवस्थापन समेत मिलाइएको जनाइएको छ। र डोटी जिल्लामा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना गरिने भएको छ। कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन तथा सम्पूर्ण तयारीका लागि विश्वविद्यालय अनुदान आयोगका पूर्व प्रमुख प्राध्यापक डाक्टर त्रिरत्न वज्राचार्यको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। इन्जिनियरिङ कलेज निर्माणका लागि एसियाली विकास बैंक, विश्व बैंक र अस्ट्रेलियन एडको सहयोग रहेको छ। 6 बजेको समाचार यही पूरा हुन्छ। रेडियो नेपाल सुनिरहनुहोला। नमस्कार।